जी, अब आप देखिए कि शान नज़ुल के एतबार से तो हम इस आयत को देख चुके और उस वाक्य में से कुछ सबक भी लिए, लेकिन अब हम लफ्ज़ अमानात को देखेंगे, क्योंकि लफ्ज़ जमा का है, अमानत की जमा अमानात है। तो इससे लगता है कि इससे सिर्फ कोई एक ही बात नहीं मुराद होगी, बल्कि मुख्तलिफ चीज़ें होंगी। तो हम अमानत की मुख्तलिफ किस्मों को और थोड़ा सा उसके बारे में देखेंगे कि लफ्ज़ अमानत का इत्तलाक किस किस चीज़ के ऊपर आता है। तो अमानत का जो रूट है वो हमज़ा मीम नून है, अमन अमन अमानत इसी से है। और लफ्ज़ के अंदर आप देखें तो अमानत कहती है उस चीज़ को है कि देने वाला इस बात से अमन में होता है कि कोई मेरी चीज़ में कमी नहीं की जाएगी। अमानतन आप अपनी कोई चीज़ रखते हैं, तो एक तो इसका आम मारूफ मानी है जो कि किसी की चीज़ जो आपके पास रखी जाती है इस नीयत पर कि आपको वापस करनी है जब लेने वाला आ जाए, ये आम मारूफ मानी है। इसके अंदर ख़यानत को अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने मुनाफ़िक कहा कि मुनाफिक की जो चार अलामत है उसमें से एक क्या है कि जब इसके पास कोई चीज़ रखवाई जाती है तो ये उसके अंदर ख़यानत करता है। ये सादा समानी है इसका, लेकिन अगर देखा जाए कि माल की तरह कुछ और भी चीज़ें होती हैं जो अमानत के तौर पर दूसरों के पास होती हैं, इसके अंदर ओहदे यानी किसी को कोई ओहदा मिल जाता है। मिसाल है कि किसी को कोई ज़िम्मेदारी दे दी जाती है, सरकारी ज़िम्मेदारी हो सकती है, कोई हुकूमत का काम, कोई किसी इदारे का काम, यानी जब आप किसी को किसी जॉब पे बिठाते हैं या किसी डेस्क पे बिठाते हैं तो असल में वो शख्स फिर उस इदारे के साथ और उस फर्म के साथ और उस ऑर्गेनाइजेशन के साथ इस तरीके से वो जुड़ जाता है कि गोया के वो उसके कंधों पर एक अमानत रखी हुई है। तो वो शख्स जिसको कोई ज़िम्मेदारी दी जाए लेकिन किसी वजह से अगर वो ज़िम्मेदारी को अदा करने की बजाय उसके अंदर ख़यानत कर ले, जो काम दिया गया वो दुरुस्त तरीके से ना करे, तो ये भी ख़यानत होगी। और ऐसी ख़यानत जो है वो दुनिया में भी जवाबदेही का सबब बनती है और आखरत में भी। इसी तरह इज्तमाई मामलात के लिए कुछ फंड्स अगर जमा किए जाते हैं, मसलन टैक्सेस गवर्नमेंट की सूरत में या किसी और जगह किसी को ऐसी कोई ज़िम्मेदारी दे दी जाती है, तो उसके अंदर भी जवाबदेही का एहसास जो है वो इंसान के दिल में ऐसा ही होना चाहिए जिस तरह की अमानत है। फिर इसी तरह आप देखिए कि एक वो अमानत होती है जो अवाम की सूरत में हुक्मरानों के ज़िम्मे लगाई जाती है। इसको आप कह सकते हैं कि हकूमत के मनासिब, किसी को किसी ऐसी मनसब पे बिठा देना जहाँ पे वो उस जिसका वह अहल नहीं, ये अमानत में ख़यानत होगी। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की एक रिवायत है कि जिस शख्स को किसी मुसलमानों की कोई ज़िम्मेदारी सुपुर्द की गई फिर इसने कोई ओहदा अपने किसी दोस्त साथी को किसी ताल्लुक़ की वजह से उसकी अहलियत के बग़ैर ही दे दिया तो इस शख्स पर अल्लाह की लानत है, ना इसका फ़र्ज़ कबूल है और ना इसका नफल, यहाँ तक कि वो जहन्नुम में दाखिल हो जाए। तो क्या पता चला कि किसी गैर अहल को किसी ऐसी ज़िम्मेदारी का अहल कर देना जिसका वो जिस जिसको वो डिज़र्व नहीं करता, तो ये चीज़ भी अमानत में ख़यानत की बात है। अल्लाह के नबी ने फ़रमाया इज़ा वुस्सिदल अम्रु इला गैरि अहलिही फ़ंतज़िरिस सा, कि जब देखो कि कामों की ज़िम्मेदारी ऐसे लोगों के सुपुर्द कर दी गई है जो इस काम के अहल नहीं है, तो फिर क़्यामत का इंतज़ार करो, यानी फिर बहुत फसाद फैलेगा। तो लिहाजा अमानत जब किसी को कोई ज़िम्मेदारी मिले, हमारे यहाँ भी एक कल्चर बन चुका और जब कोई जीतता है और हुकूमत में आता है तो जश्न भी होते हैं और दावतें भी उड़ाई जाती हैं, हालांकि जिन लोगों को इस चीज़ का एहसास होता है कि ये बहुत बड़ी ज़िम्मेदारी है वो तो खिलाफत के बोझ को पा लेते ही रोने लगते हैं। हज़रत अबू बकर सिद्दीक़ को जब खिलाफत की ऑफ़र हुई तो आपने उसको लेने से पहले इनकार किया कि मैं इस बात को नहीं सहार सकता। हज़रत उमर की जब खिलाफत का वक्त आया तो लोगों ने कहा नहीं कि उमर के अंदर सख्ती हो सख्ती है, तो आप हज़रत अबू बकर सिद्दीक़ ने कहा कि नहीं, उमर की सख्ती जो है अल्लाह ताला उसको बदल देगा। उमर बिन अब्दुल अज़ीज़ जिनको उमर सानी कहा जाता है, जब उनको खलीफा बनाया गया तो वो इस गम में सूख के कांटा हो गए, शहजादे थे मोटे थे लेकिन जब खलीफा बनाए गए तो इतने कमज़ोर हो गए कि चुटकी काटो तो बदन वो जिस्म पे गोश्त नहीं मिलता था, इतना ज़्यादा उनको एहसास था। हज़रत उमर फारूक क्या कहा करते थे कि दरियाए फरात के किनारे अगर एक कुत्ता भी भूखा मर गया तो ऐ उमर कल तुझे जवाब देना पड़ेगा। क्यों उमर की पुश्त के ऊपर खाने की और चावलों की और आटे की बोरियां होती थी और बेवाओं के घरों में जा जा के देते थे? क्योंकि उनको इस चीज़ का पता था कि अल्लाह ने ये जो भी ओहदे हमें दिए हैं ये अमानत के दिए हैं। हमारे यहाँ जब लोगों को ख़ास पोजीशंस पर बैठा देखते हैं लोग तो सोचते हैं हाय ये कितने खुशकिस्मत हैं, हालांकि आप देखिए कि खुशकिस्मती एक साइड की बात होगी, वो अगर ऐसी कोई जिम्मेदारी दीन के काम के लिए मिली है तो वाकई खुशकिस्मती तो है, लेकिन किसी चीज़ का मिल जाना इतनी बड़ी बात नहीं जितना उस चीज़ का बरकरार रहना है। अगर किसी शख्स ने कोई जिम्मेदारी पूरी ना की और उसको शुक्रिया के साथ फारिग कर दिया जाए तो ये उस शख्स के लिए एक बहुत बड़ी सोच की बात हो सकती है कि कहीं अल्लाह ताला ने मुझसे इस चीज़ को तो नहीं छिनवाया। मसलन इस वक्त अगर हम सब यहाँ कुरान सीखने आ रहे हैं, हमारा ये वक्त भी अमानत है। हम सब अगर कमिटमेंट करते हैं कि हमने कोई भी चीज़ करनी है उसके अंदर वक्त की पाबंदी है, अब अगर हम वक्त पे नहीं आते तो ये भी खयानत है। उज़र अल्लाह के पास है, किसी को भी हम एक लफ्ज़ कह के मुतमईन कर सकते हैं, लेकिन ये सारी चीज़ें जिम्मेदारी में है। इसी तरह कोई वर्कर है, आवर्स लेता है, पे लेता है पूरी, लेकिन देर से आता है, वहाँ बैठ के ख़त लिखने शुरू कर दिए, फ़ोन करने शुरू कर दिए, फिर इसी तरह वो सारी चीज़ें जो इंसान को ज़रूरत की मिलती हैं वो भी अमानत है। अमानत की एक और किस्म मजलिसें हैं। मजलिस जो इंसान की गैदरिंग्स होती हैं, अल्लाह के नबी ने फरमाया अल मजालिसु बिल अमाना, कि मजलिसें अमानतदारी के साथ होनी चाहिए। मसलन किसी मजलिस, मजलिस क्या है, जलसा से बैठने की जगह, इसको इंग्लिश में आप मीटिंग कह लें, या कोई ऐसी जगह जहां आप बैठते हैं। मसलन इस वक्त हम सब बैठते हैं तो ये इल्म की महफिल है, इल्म की बातें तो आप पेश कर सकते हैं बाहर, इसमें तो खयानत नहीं होगी, लेकिन उसको आउट ऑफ टेक्स्ट पेश करना, आउट ऑफ कॉन्टेक्स्ट पेश कर देना, कोई गलत इरादे से बैठ के सुने और बाहर जाके उसको मिस इंटरप्रेट करे तो ये भी खयानत होगी। फिर इसी तरह देखिए कि किसी इज्तमाई काम में कोई मीटिंग है, उसमें कोई बातचीत चलती है, 100 लेन देन होता है, कोई ऐसी बातें ये करना ये कराना, वक्त से पहले कुछ बातें बताई जाती हैं, कुछ में मशवरे होते हैं, तो उन बातों को किसी एक से भी, चाहे वो बंदा आपके अपने करीब का हो या दूर का हो, जो अन रेलिवेंट है और ख़ास तौर पे जहाँ पे फितने का सबब हो, तो उससे इंसान को बहुत ज़्यादा अवॉइड करना चाहिए। देखिए इंसान को बिल्कुल एक गहरा बर्तन बनना चाहिए, उसके अंदर जो डालते जाओ ना डलता ही जाए, डलता ही जाए। जो थोड़े दिले लोग होते हैं ना, थोड़ी सी खूबी मिले ना तो वो बस दिल चाहता है लोगों को बताएं, हमें पहले ही पता था, हमें पहले ही पूछा था, मुझे पता था, मुझसे बताया, तो इसका अंदर ये कि अभी आपके अंदर वो बड़ाई नहीं है। और इसी तरह अमानत की एक किस्म मशवरा भी है। अल्लाह के नबी ने फरमाया कि अल मुस्तशारु मोतमनुन, जिससे मशवरा तलब किया जाए वो अमानतदार होता है। किसी को सही मशवरा दें, बाज़ दफ़ा मशवरा देने वाले का अपना ज़ाती कोई मुफाद हो सकता है, तो उसको भी इंसान सामने रख के कहे कि अच्छा अच्छा कर लो क्योंकि मुझे फ़ायदा होगा, तो गोया कि उसने खयानत की। फिर इसके बाद देखिए कि अगले हिस्से में बात हुई वह इज़ा हकम तुम बैन नास तहकुमु बिल अदल, इसमें जो बात उससे भी आगे बढ़ गई कि लोगों के अंदर फैसले करो अदल के साथ। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने जब चाबी उस्मान को दी होगी, उस वक़्त देखा जाए तो अल्लाह के नबी सल्लम एक हाकिम की हैसियत से वहाँ खड़े थे, लेकिन आपने अदल कायम किया। और अदल ही वो चीज़ है, इसको इंसाफ कह लें, हकदार को हक कह देना कह लें। हमारे अमूमन समझते हैं कि अदल का ताल्लुक जो है वो कोर्ट से है, अदालत में जाएंगे और वहाँ जाके मुकदमों के फैसले होंगे तो फिर अदल व इंसाफ है। हालांकि एक माँ को भी अदल करना है दो बच्चों के बीच में, इंसान को अपनी ज़ात के साथ भी अदल करना है, गलत चीज़ें खा के अपने जिस्म को ख़राब कर ले, बेकार चीज़ें देख के आंखों को ख़राब कर ले, उसने अपने जिस्म के साथ भी अदल नहीं किया, फिर इसका दायरा फैलता ही जाता है, कहीं मुल्क के लोग, कहीं उसके बाद पूरी दुनिया के लोगों में भी देखें। एक कौल है गालिबन इमाम इब्ने तैमिया का कि कोई हुकूमत कुफ्र पे कायम रह सकती है लेकिन जुल्म पे कायम नहीं रहती। आज हम दुनिया में जिन कंट्रीज़ को देखते हैं कि बहुत तरक्की करते हैं, जिसमें वेस्टर्न कंट्रीज़ भी आते हैं और मोस्टली उसमें नॉन मुस्लिम है, इसकी वजह आपको पता है क्या? हालांकि वो काफिर मुल्क हैं और उनकी तरक्की की जो वजूहात और होंगी वो अलग है, लेकिन एक वजह ये कि वहाँ अदल भी होता है, इंसाफ होता है, किसी हद तक कमी भी होगी, हमेशा जो चीज़ सामने दिखती है वो अंदर नहीं भी होती, लेकिन बहरहाल जहाँ लोगों के हक नहीं मारे जाते ना वो दुरुस्त होता है। थोड़ी बहुत कमी पेशियाँ तो हर जगह होती हैं, बस आपका एक बच्चा है वो कम खा रहा है, दूसरा ज़्यादा खा रहा है, ये तो चलेगा, लेकिन अगर किसी का इरादा और नीयत ही ख़राब हो कि उसने जुल्म ही करना है, मसलन रंग और नस्ल की बुनियाद पे या किसी को उनकी दौलत और गुर्बत की बुनियाद पे, तो ये चीज़ भी दुरुस्त नहीं होती। फिर इसी तरह आप एक एक चीज़ में ये रख सकते हैं कि अदल के अंदर मुसलमान और काफिर का फ़र्क नहीं किया जाएगा, गोरे और काले का फ़र्क नहीं होगा, अरबी और अजमी का फ़र्क नहीं होगा। अदल की ये बुनियाद नहीं है कि आप हम जुबान है तो उसके साथ अच्छा मामला कर दें और जिसकी ज़ुबान नहीं जानते उसको दूसरी तरफ कर दें। और जिस दुनिया में अमन और इंसाफ होगा ना, वहीं पे ترقی بھی ہوگی. اسلام نے جو پیکج دیا تھا دنیا کو خوبصورت کرنے کا، اس کے اندر اصل میں عدل اور انصاف ہی تھا. آج آپ دیکھیے کہ ایسے لگ رہا ہے مجھے اس آیت کو پڑھاتے ہوئے کہ جیسے کسی ملک کا پورا دستور بیان کر دیا، کسی ملک کو ترقی کرتا دیکھے. مثال دیتی ہوں، اپنی ہی مثال دینی چاہیے کہ آج کے دور میں اکثر لوگ یہ اس بات کا شکوہ کرتے دکھتے ہیں کہ ہمارے ملکوں کی حالت بڑی خراب ہے. یعنی ایشین کنٹریز سے تعلق رکھنے والے لوگ عموماً اپنے ملکوں کے بارے میں بہت ہی بری کیفیات رکھتے ہیں، اور وہ سوچتے ہیں کہ اس کی وجہ یہ کہ وہاں غربت ہے، وہاں پیسے نہیں ہیں، اور وہاں ہمیں ہمیشہ دوسروں سے مانگنا پڑتا ہے. لیکن اگر غور سے دیکھیں تو فرٹائل لینڈز وہاں بھی ہیں، وہاں بھی بارشیں ہوتی ہیں. اللہ تعالیٰ نے صحراؤں میں بیٹھے ہوں کو اتنا رسک دیا ہوا ہے، تو جن زمینوں کو اللہ تعالیٰ نے اتنا زرخیز کر دیا کہ بیج ڈالنے کی دیر ہے، وہاں پہ فصلیں اگتی ہیں. لیکن کیا وجہ ہے کہ کیا چین نہیں ہو رہا، وہاں اللہ کی رحمت نہیں آ رہی؟ اس کی بہت بڑی وجہ یہی ہے کہ فرسٹ تھنگ جو پہلا درجہ تھا، یعنی جب ہم کسی ملک کے اندر خرابیاں دیکھتے ہیں نا تو ہم اس کا سرا ڈھونڈتے ہیں، اور کچھ نہیں ہوتا تو ہمیں حکمران دکھتے ہیں، ہم کہتے ہیں یہ ہماری وجہ، نکالو ان کو. ایک سال دو سال میں جب دل بھر چکا ہوتا ہے ان سے تو پھر ایجیٹیشنز شروع، نکالو ان کو، وہ دوسرے کو لاؤ وہ کچھ کرے گا، کیونکہ وہ دوسروں نے بہت دعوے کیے ہوتے ہیں، نعرے لگائے ہوتے ہیں. اب وہ آتا ہے تو اس کے بعد آپ سمجھتے ہیں کہ سب کچھ ہوگا. چند دن کی بات ہوتی ہے، بعد میں پھر وہی کہانیاں ہوتی ہیں. بات کہاں سے بدلتی ہے، جو بگڑتی کہاں سے ہے، کہ حکمران جب آتے ہیں اقتدار میں تو وہ ایسے، وہ کہاں سے آتے ہیں؟ ہم اس کو چوز کرتے ہیں نا. اب جیسی عوام ہوگی ویسے ہی لوگ آئیں گے نا، خاص طور پہ جب آپ ووٹنگ کے ذریعے لوگوں کو لاتے ہیں. ساری چیزوں کو اگر آپ ٹھیک کرنا چاہتے ہیں نا تو آپ پہلے فرد کی اصلاح کر دیں. یعنی ایک اگر اسٹریچ میں آپ بگڑے ہوئے حالات کو صحیح کرنا چاہتے ہیں تو کیا کریں؟ چہرے بدلنے سے کچھ نہیں ہوگا. جو لوگوں کے مقدر کے فیصلے کر رہے ہیں، ایک کو ہٹائیں گے وہ دوسرا آ جائے گا، ایک اپنے آپ کو پیچھے کرے گا تو اس کی جگہ دو خراب لوگوں کو سامنے آئے گا. اس وقت جو چیز مسلمانوں کے اندر تبدیلی لا سکتی ہے وہ یہی ہے کہ اللہ تعالیٰ کے اس حکم پر عمل کیا جائے. اور وہ کیا کہ سب سے پہلے فرد پہ بات کی جائے، افراد کو تیار کیا جائے، ون آن ون بیس پہ ہر طبقے میں سے کچھ کچھ لوگوں کو چوز کر کے ان کو دین کی تعلیم دی جائے، اور ان کی فنڈنگ، ان کے کھانے پینے کا انتظام اگر حکومت نہیں کرتی تو کچھ مخیر حضرات جن کو اللہ نے مال و دولت دی ہے وہ کریں. جب وہ تھوڑے سے لوگ پڑھ کے اپنی اپنی جگہوں پہ اپنی فیلڈ میں چلے جائیں تو دوسروں کو دیں. یعنی گورنمنٹ ایک پیکج بنا سکتی ہے کہ اتنے اتنے لوگوں کو ڈیفینیٹ پڑھنا ہے، ڈاکٹرز میں سے، انجینئرس میں سے، اور ہوتے ہوتے جب ایک پبلکلی یہ چیز عام ہوگی. اور ہر عورت اگر اپنے گھر کی بات لے لے، یہ بھی ایک اسی کی اندر مد میں آتا ہے. اللہ کے نبی نے فرمایا کہ تم میں سے ہر ایک چرواہا ہے، کلکم رائن، تو اور تم سے تمہارے بارے میں پوچھا جائے گا. مثلا اس وقت ماشاء اللہ آپ جتنے لوگ یہ بات سن رہے ہیں، اگر آپ سب اپنے اپنے گھر کی بس فکر کر لیں، اور آپ سوچیں کہ اتنے گھرانوں میں جب صرف آپ اپنے بچوں اور اپنے میاں تک کام کرنا شروع کر دیں تو ایک مہینے کے اندر کتنے گھروں کے اندر بات چلی گئی. جب آپ کے گھر سے یہ بات شروع ہوئی تو پھر اس کے بعد آپ کہیں گے چلے اب میں اپنی بہن کی فکر کرتی ہوں، پھر ہم سب اپنی اپنی بہنوں کے گھروں پہ کام کریں، پھر ہماری بہن کے گھر پہ ہم تھوڑی سی محنت کر لیں تو پھر اگلے سٹیپ پہ ہم کہیں گے چلے ہم اب اپنے بھائیوں کے گھروں پہ کام کرتے ہیں. اس طرح پھیلے گا، ایک جال پھیلے گا کہ علم عام ہوگا، اور جب علم عام ہوگا انشاءاللہ تعالیٰ آپ دیکھیں گے کہ اچھے لوگ سامنے آئیں گے، اللہ کا خوف رکھنے والے. پھر وہ رشتہ داریوں کی بنیاد پہ عہدے نہیں بٹیں گے بلکہ عدل اور انصاف کی بنیاد پہ ہوں گے. اور جہاں عدل اور انصاف ہوگا وہاں آپ محسوس کریں گے کہ اللہ تعالیٰ کی طرف سے برکت اور رحمت بھی اترتی ہے. تو پہلی چیز بات ہے، اگر آپ کو اب جتنی باتیں کی اگر اس کو ایک لائن میں آپ کے سامنے رکھوں یا جس کو بلٹس کی صورت میں آپ رکھ لیں کہ کسی ملک کا دستور جو ہے اس کی بنیاد کیا ہونی چاہیے، کہ سب سے پہلے اللہ کو حاکم مانا جائے. لفظ ان اللہ یامرکم، اس لفظ پہ غور کیا جائے کہ جس ملک میں امر اور حکم اللہ کا چلے گا اور باقی سارے قانون بادشاہ، وزیر، صدر اس کے ماتحت ہوں گے تو وہاں خوشحالی آئے گی. پھر دوسری بات یہ کہ جو وہاں کے لوگ ہیں جن کو یہ دیا جا رہا ہے ان کو ان کی اہلیت کی بنیاد پہ عہدے دیے جائیں گے، نہ کہ کسی دوسری وجہ سے دیے جائیں گے. پھر تیسری بات یہ ہے کہ جب کسی ملک کے اندر انصاف اور عدل قائم ہوگا تو اس کی بنیاد پہ آپ دیکھیں گے کہ وہاں پہ انشاءاللہ تعالی اللہ کی طرف سے بہت ساری رحمت بھی آئے گی، اور پھر اس کے بعد بات جو ہے آگے سے آگے جائے گی. مجھے آیت کا آخری حصہ بڑا خوبصورت لگتا ہے کہ ان اللہ نعم ما یعدکم بہ، اللہ تمہیں کتنی اچھی بات کی نصیحت کرتا ہے، یعنی تم اگر اس پہ عمل کر لوگے تو تمہاری اپنی زندگی کے اندر بہترین قسم کی تبدیلیاں آئیں گی، اور ان اللہ کان سمیعا بصیرا، اللہ تعالیٰ خوب سننے والا اور خوب دیکھنے والا ہے، اس کو خوب پتہ ہے کون کیا کرتا ہے، کس طریقے سے بات کرتا ہے۔ تو یہ ساری چیزوں کو بیان کیا اللہ تعالیٰ نے۔ اور یہاں ایک چھوٹی سی چیز نوٹ کر لیں کہ راز جو ہوتا ہے وہ بھی امانت ہوتا ہے، کہ جب کسی سے کوئی مشورہ کرتا ہے یا کوئی کسی سے اپنا راز شیئر کرتا ہے تو اس کو بھی دوسروں کے ساتھ اگر آپ بغیر وجہ کے بیان کر دیتے ہیں وہ درست نہیں ہوتی۔ پھر اگلی آیت دیکھیے کہ اس میں اسی مضمون کو اب مزید آگے بڑھایا جائے گا، جیسا کہ میں نے آپ کے سامنے رکھا تھا کہ یہاں سے آگے تک کی آیات جو ہیں اس کے اندر ایک پورا پیکج نظر آتا ہے۔ یہاں امانت کی بات ہوئی، آپ نمبر ون لکھ سکتے ہیں اپنے نوٹس میں کسی کونے میں۔ دوسری چیز عدل کی بات ہوئی، یعنی جہاں امانتوں کا پاس ہوگا جہاں عدل کی بات ہوگی، اور اسی کے ساتھ ساتھ اب اگلی باتیں کیا، یا ایھا الذین آمنوا، اے لوگو جو ایمان لائے ہو، اطیعوا اللہ و اطیعوا الرسول، اللہ کی اطاعت کرو اور رسول کی اطاعت کرو، اور کس کی، و اولی الامر منکم، اور حاکموں کی جو تم میں سے ہوں۔ تین باتوں کا تذکرہ ہے، اللہ کی اطاعت، رسول کی اطاعت، اور اطیع کا لفظ طوعاً سے ہے، خوشی سے کام کرنا، کوئی بھی کام کہا جائے تو اس کو کر کے دکھانا۔ سب سے پہلے اس میں کس کا حکم ہے، اللہ کا حکم ہے، اللہ کی اطاعت کرو، خوشی سے مانو، روتے دھوتے عبادت نہ کرو، بلکہ دل کی خوشی سے اس چیز کو مان لو کہ اللہ نے جو باتیں کہی ہیں اس میں ہمارا ہی فائدہ ہے۔ دوسری چیز وَأَطِيعُوا الرَّسُولَ، رسول کی اطاعت، یہ دونوں تو ہیں غیر مشروط، کیونکہ اس کے آگے اور کچھ نہیں۔ لیکن تیسری چیز ہے وَأُولِي الْأَمْرِ، لفظی ترجمہ اگر آپ دیکھیں تو اولی کہتے ہیں والا اور امر کہتے ہیں کام والا، سادہ سے اس کا ترجمہ کیا بنتا ہے، اختیار والا، حکم والا، انتظام چلانے والا، یعنی جہاں جس کو کوئی ذمہ داری دے دی گئی وہ شخص اولی الامر ہے۔ مثال ہے کہ آپ پکنک پہ جاتے ہیں اور کہا جاتا ہے کہ آپ میں سے ایک جو ہے وہ لیڈر ہے، تو بس وہ آپ کا اولی الامر ہے، جس کے ذمے آپ کے کام ڈال دیے گئے وہ شخص اولی الامر بنتا ہے۔ چھوٹے لیول پہ لے جائیں تو گھر کا مرد جو شوہر کی صورت میں ہے وہ اولی الامر ہے اپنے گھر کا کچھ معاملات میں، اور کچھ معاملات میں بیوی ہو سکتی ہے۔ کہیں آپ جائیں تو پرنسپل اسکول کا وہ اولی الامر ہے، نیچے تھوڑے سے لیول پہ آئیں گے تو کلاس میں پڑھانا کیا ٹیچر اس وقت آپ کی اولی الامر ہے، جو وہ کہیں آپ کو ماننا چاہیے۔ اس سے نیچے آ جائیں تو آپ کے پاس گروپ لیڈر، جب آپ کو ان کے ساتھ رکھ دیا جاتا ہے کہ آپ کام کریں اور آپ سے وہ آپ کو وقت دیں، تو وہ جو آپ کے لیے وقت کر لگاتے ہیں، ایفرٹ کرتے ہیں، اس کی وجہ سے وہ بھی آپ کے لیے اولی الامر ہے، جس بات کا وہ کہیں وہ کریں۔ حتیٰ کہ آپ دیکھیں کہیں شادی میں جاتے ہیں نا تو گھر والے آپ کو کہتے ہیں جی یہاں بیٹھ جائیں، یہاں چلیں، وہ گھر والے اس وقت اولی الامر ہوتے ہیں۔ آسان سا لفظ سمجھ آ گیا نا، یعنی اولی الامر ہر وہ بندہ جو مینیج کر رہا ہے، جہاں آپ جاتے ہیں جو بندہ مینجمنٹ میں ہے جو سامنے بیٹھا ہوا ہے، آپ کسی ہوٹل میں گئے تو اس وقت جو ریسپشن پہ بیٹھا ہوا شخص ہے وہ اولی الامر ہے، وہ آپ سے جو کہے گا جدھر جانا ہے بیٹھیں۔ ہاسپٹل میں آپ جا رہے ہیں، لکھا ہوا یہاں سے گزریں، یہاں سے نہ گزریں، بچے ادھر آ جائیں، بڑے نہ جائیں، رولس اور ریگولیشنس کو فالو کرو، یہ سب سے نیچے کا درجہ اولی الامر۔ اور میں آپ کو اس درجے سے اس لیے شروع کروا رہی ہوں کہ اس لفظ کی وجہ سے امت میں بہت سارے اختلافات ہوئے، لوگوں نے صرف اس اولی الامر کے لفظ کو اتنا مشکل کر کے پیش کیا کہ جس کی وجہ سے بعض لوگوں نے تو اتنی پھندے لگوا دیے لوگوں سے بیعت کے اور غلامیوں کے اور ذمہ داریوں کے۔ تو اولی الامر ہر وہ بندہ جس جو آپ کے سامنے آ گئے، آپ بس میں جاتے ہیں تو اولی الامر وہ کون ہے، جو ڈرائیور ہے وہ کہتا ہے جی آپ اس سیٹ پہ نہیں بیٹھے، آپ پیچھے بیٹھے، وہ آپ کا اولی الامر ہے۔ ٹکٹ چیکر آ گیا، وہ اولی الامر ہے کہ بھائی ٹکٹ دکھائیے، دیٹس اٹ۔ تو پہلی بات تو بالکل سمپل ہے، ہر کام والا جس کے ذمے کوئی بھی کام دیا جائے، یہ سمپل اور آسان سی تعریف ہے، لفظی معنی کیا ہے، جس کے ہاتھ میں کسی چیز کا انتظام اور نظام ہو۔ اب لائیے اس کو ذرا سا بڑے لیول پہ، اولی الامر کے پھر دو درجے بنیں گے، ایک دینی معاملات میں اولی الامر اور ایک دنیاوی معاملات میں اولی الامر۔ اگر یہاں بورڈ پہ آپ بنا کے آپ کو دکھا دوں یا آپ خود بھی کر سکتے ہیں، میرا حال ہے، مشکل نہیں ہے۔ دو طرح کے معاملے ہیں نا زندگی میں، دین کے اور دنیا کے، کیونکہ اس کو جب ہم فگرز میں لیتے ہیں نا تو بالکل بات واضح ہو جاتی ہے۔ یہ دیکھیے گا، جیسے اولی الامر کو ہم سمجھ رہے ہیں نا، اب अमर कितनी किस्म के होते हैं? बोले आप शाबाश। दो। कौन से? दुनियावी अमर और दूसरे दीनी अमर। चलिए, अब दुनियावी उमूर में क्या हुआ? अगर आप किसी मुल्क में रहते हैं तो सबसे पहले हुक्मरान, ठीक है? अब आप हुक्मरान को सदर, वजीर, जो मर्जी कर लें। फिर उसके अंडर आप जाते हैं तो दुनियावी मैटर जो मुख्तलिफ किस्म के होते हैं, जिसको अभी मैंने अपने लफ्ज़ों में आपके सामने रख दिया, जहाँ आपका किसी से इंटरेक्शन हुआ वो सारे लोग हैं, ठीक है? तो इसमें सबसे ऊपर दुनियावी अमूर जो होते हैं, इसमें हुक्मरान होता है, और इसके बाद फिर मुख्तलिफ जगहों में, घर में शौहर है तो बाहर, वो सब चीज़ें हम देखें। अब दीनी अमर में आप देख लें कौन होंगे। अल्लाह के नबी सल्लम और अल्लाह की बात ऊपर हो गई ना, अतीउल्लाह और अतीउर रसूल, तो फिर उलिल अम्र के अंदर फिर हर दौर के दीनी रहनुमा और फकीह, मुफ्ती, यानी कुछ ऐसे लोग जो दीन की जिम्मेदारी लेके लोगों की खिदमत कर रहे हैं, जैसे मुबल्लिगीन हैं जो लोगों को अल्लाह की तरफ जोड़ते हैं, अल्लाह ताला की बात बताते हैं, मुहद्दसीन भी होंगे इसके अंदर और बाकी सारे भी लोग होंगे। अब करना क्या है? अगर ऊपर की बात ठीक होगी ना, अतीउल्लाह और अतीउर रसूल की बात हो गई, इसकी बात तो कर दी, लेकिन उलिल अम्र के बाद एक शर्त है, मिनकुम, तुम में से हो। कुम कौन है? मुसलमान। अब आप देखिए कि दुनियावी मामलात में अगर हुक्मरान मिनकुम है, यानी उसके फैसले, उसके हुक्म अल्लाह और उसके रसूल के हुक्मों से नहीं टकराते, तो बिल्कुल मानने चाहिए। ये जो हमने कल्चर बना लिया है ना कि हुकूमत ही को डिस्कस करते रहना और सदरों और वजीरों के लतीफ़े बनाना और उनके नाम पे ईमेल्स बना बना के लोगों को तंग करना और जिनको कुछ नहीं पता सारी दुनिया को बताना कि हमारे मुल्कों में क्या आ रहा है, ये दुरुस्त बात नहीं है। बिल्कुल, मैंने बेख्याली में एक ईमेल खोली, कुछ महीने हो गए, टॉपिक भी वाजे नहीं था, वरना तो मैं बंद कर देती हूँ। यकीन करें कि मैं परेशान होकर रह गई, इतनी गंदी तस्वीरें लोगों ने मुझे भेजी हुई, यानी ईमेल सबको जाती है, उसी में मेरा भी होगा कि फलां सदर, ये आज के दौर में फलां सदर की ये बेटी देख लें, ये फलां वजीर हैं, ये गवर्नर के बच्चे हैं, और लोग शराबे पीते हुए, मिनी स्कर्ट्स पहने हुए। मेरा तो दिल कट के रह गया। मैंने कहा अगर उन्होंने अगर ये किया भी है, हमें क्यों दिखाते हो? क्या इस्लाम इसको पसंद करता और इससे बुराई फैलेगी का कम होगी? तो ये जो रिवाज डाल दिया ना, हमने बैठ के पहले खबरें सुनना फिर तबसरे, बस घर भर रहे हैं, झोलियाँ भर रहे हैं, वो देखे फलां आ गया और फलां आ गया। अगर सिर्फ इसको स्कैंडलाइज कर रहे हैं ना तो दुरुस्त नहीं, अपनी गलती को खुद माने बंदा। तो हुक्मरान को जस्ट एज अ डिस्कस करते रहना ये दुरुस्त चीज़ नहीं है। आप जिम्मेदार हैं, अगर कोई गलत हुक्मरान सामने आता है तो आपने उसको चुना है, तो अब अगर चुना है तो फिर आप उसकी सजा भुगते हैं, और अगर वो अच्छा है तो आप इसकी खैर ले, ठीक है? तो इसमें उलिल अम्र के अंदर दुनियावी मामलात में तो बात बिल्कुल सिंपल है, अल्लाह के नबी की एक ही रिवायत इसमें काफ़ी हो सकती है कि आपने फरमाया कि जिस मामले में खालिक की नाफरमानी हो उसमें मखलूक की इताअत नहीं होगी, ला ताअत लि मखलूकिन फी मासियतिल खालिक। बस यही कानून मुल्क हुक्मरानों का होगा, यही शौहर की बात मानने के लिए होगा, यही माँ और बाप की बात मानने के लिए होगा। किसकी मानने लगी हूँ वो कोई भी हो, सिर्फ ये देखना है कि जो बात वो कह रहा है वो अल्लाह के हुक्म की है कि नहीं है। और जब हुक्मरान होते हैं ना, अबू बकर और उमर और उस्मान और हज़रत अली रदी अल्लाहु अन्हुम अजमईन जैसे, तो फिर तो इंसान बिल्कुल आंखें बंद करके कह सकता है कि वाकई अगर आपने अपने हुक्मरान की बात ना मानी तो आप गुनाहगार हैं, ठीक है? दूसरी तरफ अब अगर हम देख लेते हैं मजहबी रहनुमाओं को, जो मैंने आपके सामने दूसरी तरफ लाइन लगा दी कि जो दीन की रहनुमाई करते हैं उसमें क्या किया जाएगा। अब फिर आप देखिए कि दीन का काम हर बंदा एक ही बंदे से तो नहीं दीन सीख सकता, नबी तो एक ही होता है, लेकिन मुहद्दसीन तो बहुत सारे होंगे ना, मुफस्सरीन भी बहुत सारे होंगे, हर शहर में मस्जिदों में काम करने वाले भी बहुत से होंगे, उस्ताद भी बहुत से होंगे, जैसे इस वक्त हम सब पढ़ रहे हैं, तो क्या ख्याल है अब इस शहर में सिर्फ एक ही शख्स, एक ही क्लास हो रही है? कई होंगी और बहुत सारी होंगी। अब क्या करें, किसकी माने किसकी ना माने? और इन्हीं के अंदर ये आप अगर दीनी रहनुमाओं के नीचे आयमाए कराम का भी लफ्ज़ लिख लें तो इंशाल्लाह एक बात समझ में आ जाएगी आपको कि जो लोग आज चार इमामों का नाम लेकर भी सोचते हैं कि क्या करें, तो वो सारे इस दूसरी कैटेगरी में आते हैं, दीनी रहनुमा। इस मामले में क्या बात करनी है, किसकी बात को समझना है, क्या करना है, हर वो बात जो اللہ اور اس کے رسول کے لیے، کیسے؟ اس کا آگے بات آ رہی کہ عام حالات میں بات مانو دینداروں کی، تم جہاں جا رہے ہو وہاں سنو، بات مان لو، لیکن فَإِن تَنَازَعْتُمْ فِي شَيْءٍ، اگر تمہارا تنازع ہو جائے کسی معاملے میں، تنازع کہتے ہیں نزع سے، کھینچا تانی، نازیاتی غرقہ کا لفظ آگے پڑھیں گے، یعنی جیسے روح کھچتی ہے نا، اسی کو آپ سمجھ لیں ادھر، کہ عام حالات میں آپ اولی الامر کی بات مانیں، حکومت کہتی ہے ٹیکس دو، بالکل دیجئے، حکومت آپ کو کہتی ہے کہ آپ اپنی فلان جگہ رجسٹریشن کرا لیں، بالکل کرا لیں، یعنی جو رولز اینڈ ریگولیشنز وہ بناتی ہے آپ اس کو مانتے جائیں، اور ساتھ ہی ساتھ آپ دینداروں کے ساتھ علمی تعلق بھی رکھیں. لیکن کوئی ایسا مسئلہ آ گیا جہاں تنازع ہو گیا، فی شعین، وہ مثال ہے کہ حکمران نے کسی کو کہہ دیا کہ تم خودکشی کر لو، تو آپ کیا کریں گے؟ یہ تنازع کی بات ہے نا، وہ کہہ رہا ہے خودکشی کرو، آپ کہتے ہیں کیا کروں، یہ تنازع کی بات ہے، تو آپ کیا کریں؟ فَرُدُّوهُ إِلَى اللَّهِ وَالرَّسُولِ، اس معاملے کو اللہ اور رسول کی طرف پھیر دو. کیسے؟ قرآن سے جا کے دیکھو کہ کیا اس حکم ہے کہ خودکشی کرنی جائز ہے کہ نہیں، وہاں نہیں ملتی تو الی الرسول، حدیث میں سے دیکھ لو، سنت میں سے دیکھ لو، سیرت میں سے دیکھ لو، اگر دونوں میں تم نے ان کو پا لیا تو کر لو، اور اگر ان دو میں نہیں ملتا تو پھر اس کو چھوڑ دو. اور یہ کرنا کس بات کی دلیل ہے؟ ان کنتم تؤمنون باللہ والیوم الآخر، اگر تم اللہ پر اور یوم آخرت پر ایمان لاتے ہو. مراد کہے کہ اس عمل کو، اس اطاعت کو اللہ تعالیٰ نے ایمان باللہ اور ایمان بالآخرہ سے جوڑ دیا. اس کا اپوزٹ کیا ہوگا؟ کہ جس کا ایمان باللہ اور ایمان بالآخرہ کمزور ہوگا نا، وہ یہ حکم مان نہیں سکے گا، اس پہ عمل نہیں کرے گا. اور ساتھ ہی بتا دیا کہ ذالک خیر و احسن تاویلا، یہ بہتر بھی ہے انجام کے اعتبار سے اور خیر کے اعتبار سے. یہ ہے ساری کہانی. اب آپ دیکھیے، جب دنیاوی معاملات کو آپ نے سمجھ لیے اس معاملے میں کہ آپ کسی حکومت کی بات کون سی مانیں گے جو اللہ کے حکموں کی ہے، اور ایسی ایک مثال آئی تھی، اللہ کے نبی نے صحابہ کا ایک گروہ کہیں بھیجا اور ایک صحابی کو ان کے امیر بنا دیا، اور لوگوں کو کہا کہ تم پہ ایمان، امیر یا جو تمہارا لیڈر ہے اس کی اطاعت فرض ہے. وہ چلے گئے، وہ ان کو جو کام کہتے لوگ کرتے. کسی بات پہ جھگڑا ہو گیا، یعنی لوگوں میں اختلاف ہوا، امیر جو تھے ان کو غصہ آیا، انہوں نے لوگوں سے کہا لکڑیاں اکٹھی کرو، لے گئے اور لے آئے، چپ کر کے، کوئی بات نہیں، کام دے رہے ہیں، کرنا پڑے گا بھائی. سارے لکڑیاں لے آئے، کہا اب اس میں آگ لگاؤ، آگ بھی لگا دی، کوئی حرج نہیں. لیکن جو ہی انہوں نے کہا اب تم اس میں کود پڑو، خودکشی کرو، اب جھگڑا ہو گیا. فَإِن تَنَازَعْتُمْ، یہ کیا بھائی؟ کہنے لگے ہم آگ سے بچنے کے لیے تو اسلام لائیں، اور آپ کے کہنے پہ ہم آگ میں جائیں. جھگڑا شروع ہو گیا. انہوں نے کہا ہم تو نہیں کودیں گے. انہوں نے کہا میں تمہارا امیر ہوں. کہا امیر ہوں گے، لیکن اللہ کے حکم کے خلاف بات ہوگی تو ہم نہیں مانیں گے. خیر، واپس جب گئے، اللہ کے نبی کے سامنے معاملہ رکھا گیا، آپ کے ساتھ نے یہ بات رکھی، یہ ہوا، ہم نے یہ کیا، لیکن جب انہوں نے کہا کہ آگ میں کود جاؤ، ہم تو نہیں کودے، کیا ہم نے صحیح کیا؟ تو آپ نے فرمایا اگر تم اس دن آگ میں کود جاتے تو قیامت تک اسی آگ میں رہتے، کیونکہ لا تعاطف لمخلوق فی معصیت الخالق. سیدھی سی بات ہے، کچھ لمبی بات نہیں اس میں. ہر وہ بات جو اللہ کے حکموں کی ہے وہ مان لیں گے، جو نہیں ہے اس کے اوپر پھر، اگر قانون نہیں ہے تو آپ پھر اس کے لیے کوشش کریں، اس کے لیے ایفرٹس کریں. آپ کو نہیں دینا سود، آپ کو حکمران مجبور کرتے ہیں، آپ کہیں کہ نہیں ہمیں نہیں دینا، پھر اسلام کے گروپس بنائیں، پھر لوگوں کو جمع کریں جو آپ کے ہم خیال ہوں، پڑھے لکھے لوگ ہوں گے، وہ کسی لیول پہ جائیں گے، اور ہم ہی فی الحال تو اپنی ذات کو ہی ٹھیک کر لیں تو ہی میرا خیال ہے کہ پہلا درجہ یہ ہوگا. بالکل اسی طرح آپ دینی رہنماؤں سے فائدہ اٹھا سکتے ہیں. چاروں آئمہ کرام جو ہیں وہ امت کے لیے ایک بڑی رحمت تھے، فائدہ اٹھائیں. لیکن جہاں کسی امام کا کوئی قول، کوئی فتویٰ، کوئی اجتہاد اختلافی آ جائے، اور وہ بہت تھوڑے ہیں، اختلافی معاملے بہت تھوڑے ہیں، تو کیا کرو؟ فَرُدُّوهُ إِلَى اللَّهِ وَالرَّسُولِ. میں بالکل معروف بات، کھلے عام بات کرنا چاہتی ہوں. مثال ہے کہ ہمارے ہاں بہت ہی معروف مسئلہ ہے رفع الیدین کا. فقہ حنفی سے تعلق رکھتے ہیں ہمارے ملک کے لوگ اکثر، اور اس کی بنیاد پہ وہ رفع الیدین نہیں کرتے، اور اس بات کو وہ حضرت امام ابو حنیفہ رحمہ اللہ کی طرف منسوب کرتے ہیں کہ انہوں نے یہ کہا کہ بھئی آپ رفع الیدین نہیں کرو، یا وہ نہیں کرتے تھے، مان لیا، آپ سب کچھ چلتے تھے چلتے تھے. اب آپ کہتے ہیں کہ کیا کیا جائے، رفع الیدین کریں کہ نہ کریں، کیا کریں؟ فَرُدُّوهُ إِلَى اللَّهِ وَالرَّسُولِ، حدیث کھولو، گھروں میں لے لو، کیوں دوسروں پہ رہتے ہو؟ صحیح بخاری کھول لو، مسلم کھول لو، سیاستہ کی کوئی کتاب کھول لو، क्या तुम्हें कोई हदीस ऐसी मिलती है जिसमें रफुल यदैन है? मिल गई, तुम्हें किसी से कहने की पूछने की जरूरत नहीं, कर लो। वो नहीं करता, उसका मसला है। कोई बात नहीं, क्योंकि फरुद्दू इलाल्लाह वर रसूल। बस, क्या अब इमाम अबू हनीफा सारे गलत हो गए? कुछ नहीं, बस इस मामले को ड्रॉप कर दो। तो आप कहेंगे क्या ये उनकी बेइज्जती करना? नहीं, वो तो खुद बेचारे कह के गए थे कि मैंने जो कोशिश की, जो बात कही, वो मेरे इस इल्म की बुनियाद पे थी। अगर कल तुम्हें कोई ऐसी हदीस मिल जाए जो मेरे किसी कॉल फतवे के खिलाफ हो, मेरा कॉल छोड़ दो और हदीस को ले लो। चारों आइमे कराम के ये अकवाल मौजूद हैं। तो क्या पता चला कि किसी इमाम की भी आप फॉलो कर रहे हैं, आप अपने आप को उनके साथ ना जोड़ें, लेकिन उनकी हर वो बात जिसकी दलील मिलती है ले लीजिए, जब दलील नहीं है तो बदल दो। क्या इससे किसी की इंसल्ट होगी? सहाबा कराम में बीसियों बार ऐसे मामलात आए कि एक सहाबी की राय कुछ और थी, दूसरे की दूसरी थी। झगड़ा होता, अल्लाह के नबी के पास आते, फरुद्दू इला रसूल वाली कैफियत होती, आप जो बात कह देते, खत्म। ना उम्मत बढ़ती, ना झगड़े होते। मैं कहती हूँ आज नासूर बन चुका है फिरकाबाजी। लोग नमाज पढ़े ना पढ़े इसकी तो कम फिक्र है, ये बड़ी फिक्र है कि किस तरीके से पढ़ता है। आज इस वजह से कि हमने इस चीज़ को नहीं समझा। आप देखिए कि एक बड़ा दिलचस्प नुक्ता है, अब जो आप इस आयत में देखेंगे कि शुरू में इताअत की बात हुई तो तीन इताअतों का जिक्र है, अतीउल्लाह, अतीउर रसूल व उलेल अम्र। लेकिन तनाज़े की सूरत में सिर्फ दो की तरफ लौटाना है, फरुद्दूहु इलाल्लाह व रसूल। ये नहीं कहा कि फरुद्दूहु इलाल्लाह व रसूल व उलेल अम्र मिनकुम। कोई अब गुंजाइश है इसके अंदर बात करने की? हमारी मस्जिद के इमाम साहब ये कहते हैं, हमारे सदर साहब ये कहते हैं, हमारे अमीर का ये हुक्म है, हमारे नाजिम का ये हुक्म है, हमारे मैनेजर का ये हुक्म है। नहीं भाई, वो सब है, आपकी इज्जत आपकी जगह पे। और इंसान को जब हम इंसान समझते हैं ना, तो फिर हमें इस पे कोई गिला नहीं होता कि किसी ने गलत बात क्यों कही या उसकी बात गलत क्यों हुई। और कोई मानना चाहेगा तो वही मानेगा जिसका अल्लाह पर ईमान होगा और रसूल पर ईमान होगा। ये है वो एक सिंपल सी चीज़ जिसको अगर हम समझ जाएं तो मेरा ख्याल है कि अगली आयतों में कुछ मज़ीद बातें हमें समझ आ सकती हैं।